यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। लिम्पिया धुरा सहित नेपालको नयाँ नक्सा आज औपचारिक रूपमा सार्वजनिक। ऐतिहासिक दस्तावेज तथा प्रमाणहरूको अध्ययन गरी छुटेका भूभागहरू समेत नयाँ नक्सामा समावेश गरिएको भूमि व्यवस्था मन्त्री पद्मा अरियालद्वारा जानकारी। कोरोना भाइरसको परीक्षण दायरा बढ़ाउन र देशभरि रहेका क्वारेन्टाइनको स्तर उन्नति गर्न सम्बद्ध सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। आज थप 25 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 427 पुग्यो। उपचारपछि निको भई घर फर्किनेको संख्या 45। राष्ट्रिय सभाको आजको बैठकमा कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि अस्पताल र स्वास्थ्य सेवा विस्तार गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। र भारतमा आन्तरिक हवाई उडान मई 25 अर्थात आगामी सोमबारदेखि पुनः संचालनमा आउने। अब समाचार विस्तारमा। सरकारले नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी महाकाली नदीको मुहान लिम्पिया धुरा सहित सबै अन्तर्राष्ट्रिय सीमानाहरू तथा सबै स्थानीय तहका सीमानाहरू समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको हो। नयाँ नक्सामा दार्चुला जिल्लाका नाभी, कुटी, गुन्जी, कालापानी लगायत महाकाली पूर्वका सबै भूभागहरू समेटिएका छन्। पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अरियालले ऐतिहासिक दस्तावेज तथा प्रमाणहरूको अध्ययन गरी यस अगाडिको नक्सामा छुटेका भूभागहरू समेत नयाँ नक्सामा समावेश गरेको जानकारी दिनुभयो। मन्त्री अरियालले नयाँ संस्करणको नक्सा छिट्टै हार्ड कपी तथा वेबसाइटमा उपलब्ध हुने बताउनु हुँदै सबै सरकारी कागज पत्र, पाठ्य पुस्तक तथा नेपालको नक्सा प्रयोग हुने सबै ठाउँमा अध्यावधिक नक्साको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो।
मुलुकको इतिहासमा लिपुलेख, लिम्पिया धुरा र कालापानी भूभाग समेटिएको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्न पाउँदा यस घड़ीमा हामी सबै गौरवान्वित भएका छौं। यो अध्यावधिक राजनीतिक प्रशासनिक नक्सा छिट्टै प्रकाशनमा ल्याइनेछ। अब उपरान्त नेपालको नक्सा प्रयोग भएका सबै सरकारी दस्तावेज एवं पाठ्य पुस्तकहरूमा नयाँ संस्मरण बमोजिमका नक्साहरू प्रयोग गरिनेछ। आम नक्सा प्रयोगकर्ताहरूमा अपील गर्न चाहन्छु, अब उपरान्त सबैले यही नक्सा बमोजिमको नक्सा प्रयोग गर्नुहुनेछ।
मन्त्री अरियालले तत्कालीन ईस्ट इण्डिया कम्पनी र नेपाल सरकार बीच भएको सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका सबै भूभागहरू नेपालको अभिन्न अंग रहेको हुनाले छिमेकी राष्ट्र भारतले समेत यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। मन्त्री अरियालले द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासद्वारा भारतसँगका सबै समस्याहरूको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
विगतमा नेपालको नक्सामा छुट्याइएका भूभाग समेत देशको सीमाभित्र पर्ने गरी नेपालको अध्यावधिक राजनीतिक र प्रशासनिक नक्सा प्रकाशन गर्ने निर्णय भएबाट नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ। आगामी दिनमा छिमेकी मित्र राष्ट्र भारतसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयास मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध छौं। मित्र राष्ट्र भारतले पनि सकारात्मक रूपमा लिनेछ भन्ने विश्वास लिएका छौं।
यसअघि यही जेठ 5 गते मन्त्री परिषद बैठकले महाकाली नदीको मुहान लिम्पिया धुरा सहित प्रचलित नक्सामा छुटेका भागहरू समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो। यसै गरी यही जेठ 2 गते संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत छुटेका भूभाग समेटी नयाँ नक्सा सार्वजनिक गर्ने उल्लेख गरिएको थियो। राष्ट्रिय सभाको आजको बैठकले 2 वटा विधेयक पारित गरेको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा हाम्फेले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा विधेयक 2076 बहुमतले पारित गरेको छ। यस्तै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले प्रस्तुत गर्नुभएको राष्ट्रिय खेलकुद विकास विधेयक 2075 प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित बैठकले पुनः पारित गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बीउबीजन दोस्रो संशोधन विधेयक 2075 र बिरूवा संरक्षण पहिलो संशोधन विधेयक 2075 बैठकको सर्वसम्मतिले स्वीकृत गरेको छ। विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले नीति अनुसन्धान प्रतिष्ठान 2000 76 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यमा मनोनित गर्नका लागि प्रस्ताव गर्नुभएको सांसदहरू अनिता देवकोटा, गोपी बहादुर सार्की अछामी, प्रकाश पन्त, शेखर कुमार सिंहको नामलाई बैठकले सहमति दिएको छ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले कोविड 19 नियन्त्रण र उपचारका लागि अस्पताल र स्वास्थ्य सेवा विस्तार गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसद हरिराम चौधरीले सुदूरपश्चिम प्रदेशबाट भारतमा धेरै नेपाली मजदूरी गर्न गएको र फर्किने क्रम तीव्र रूपमा बढ़ेको भन्नुहुँदै सुदूरपश्चिममा कोविड 19 समस्या समाधान गर्न तत्काल अस्पतालको व्यवस्थाका साथै परीक्षणमा ध्यान दिन सरकारसँग माग गर्नुभयो। सांसद जितेन्द्र नारायण देवले कोरोनाको समस्या समाधान गर्न विशेष ध्यान दिनु र विदेशबाट नेपाल फर्कन चाहने नेपालीलाई नेपाल ल्याएर सुरक्षित राख्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद शेखर कुमार सिंहले धेरै मानिस क्वारेन्टाइनमा बसेको भए पनि उनीहरूको परीक्षण र रेखदेख प्रभावकारी रूपमा हुन नसकेको भन्नुहुँदै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद राम नारायण बिडारीले मुलुकको सीमा सम्बन्धी समस्यालाई सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानून सिद्धान्त प्राप्त तथ्य र प्रमाणका आधारमा छिटो भन्दा छिटो टुंगो लगाउनु पर्ने बताउनुभयो। छलफलमा सांसदहरूले खेती गर्ने समय शुरू भइसक्दा पनि किसानहरूले मल खाद र बिउ बीजन प्राप्त गर्न नसकेको भन्नुहुँदै प्रभावकारी प्रबन्ध गर्न माग गर्नुभयो। नेपालभित्र खड़ा गरिएका क्वारेन्टाइन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ मापदण्ड अनुसार बनाउन सांसदहरूले माग गर्नुभयो। सांसदहरूले सरकारलाई आफ्नो नियन्त्रणका मालवाहक यातायातका साधनलाई गाउँ गाउँसम्म लगेर त्यहाँको कृषि उत्पादन शहरसम्म ल्याउने र विदेशबाट आयात रोकेर देश आत्मनिर्भर बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 12 गते सोमबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको परीक्षणको दायरा बढ़ाउन र देशभरि रहेका क्वारेन्टाइनको स्तर उन्नति गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री ओलीले आज कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा पुगेर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भइरहेका कार्यहरूको जानकारी लिएपछि यस्तो निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले कोरोना महामारी रोकथाम नियन्त्रण र प्रतिकारलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सबै पक्षले उच्च मनोबलका साथ एकताबद्ध भएर योगदान पुर्याउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको सचिव गुरागाईले जानकारी दिनुभयो। छाउनी स्थित सीसीएमसीको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालयका सचिव गुरागाई सहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट जानकारी लिनुभएको हो। आज थप 25 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 427 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज विभिन्न जिल्लाका 18 जना पुरूष र 7 जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता देवकोटाका अनुसार कपिलवस्तुमा 13 जना, बाँकेमा 6 जना, धनकुटामा 5 जना र नवलपरासीको सुस्तामा 1 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म 38 जिल्लाका 358 जना पुरूष र 69 जना महिलामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये 2 जनाको मृत्यु भएको छ भने 45 जना उपचारपछि निको भई घर फर्किएका छन्। यसै गरी रूपन्देहीको क्रिम्सन अस्पतालमा उपचारका क्रममा रहेका गुल्मीका 41 वर्षीय पुरूषको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो। हालसम्म नेपालमा कुल 35,494 जनाको पीसीआर तथा 75,072 जनाको आरडीटी विधिबाट परीक्षण भएको छ। पछिल्लो 24 घण्टामा 2,488 जनाको पीसीआर र 3,610 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोविड 19 परीक्षणका लागि आरडीटीबाट परीक्षण गर्न अनुमति दिने सम्बन्धी अन्तरिम निर्देशिका 2077 जारी गरेको छ। निर्देशिका अनुसार मन्त्रालयमा दर्ता भएका निजी तथा सामुदायिक अस्पतालले मात्र आरडीटी परीक्षण गराउन पाउने भएका छन्। यसअघि हिजो मन्त्रालयले सार्वजनिक स्वास्थ्य संस्थाले पनि पीसीआर परीक्षण गर्न दिने निर्णय गरेको थियो। अस्पतालले आरडीटी परीक्षणका लागि उपत्यका भित्रका स्वास्थ्य संस्थाले स्वास्थ्य सेवा विभागबाट र उपत्यका बाहिरका स्वास्थ्य संस्थाले सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण पीसीआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थालाई गर्न दिने निर्णय भए पनि शुल्क नतोकिएको स्पष्ट गरेको छ। मन्त्रालयका आईसीसी कोअर्डिनेटर डाक्टर गुणराज लोहनीले आज विज्ञप्ति जारी गरी परीक्षणको दायरा बढ़ाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पीसीआरबाट परीक्षण गर्न दिने भए तापनि शुल्क नतोकिएको जानकारी दिनुभयो। मन्त्रालयले हिजो स्वेच्छाले कोविड 19 परीक्षण गराउन चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्तमा पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्था मार्फत परीक्षण सशुल्क गराउने निर्णय गरेको थियो। झापाको कचन कौल गाउँपालिकाका 10 जनामा कोरोना संक्रमित भेटिएपछि 5 वटा वडा सील गरिएको छ। दक्षिणी झापासँग सीमा जोड़िएको पालिकाका वडा नम्बर 1-5 सम्मका वडा सील गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो। उनीहरूलाई राखिएको क्वारेन्टाइनमा समेत सील गरिएको उहाँले बताउनुभयो। काठमाण्डुको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 4 किसीगालमा 1 जना पुरूषमा कोरोना संक्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सील गरी ट्रेसिङ गर्न लागिएको छ। अर्थ मन्त्रालय अन्तर्गत भैरहमा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत 58 वर्षीय संक्रमित वैशाख 25 गते आफै गाड़ी चलाएर भैरहमाबाट काठमाण्डु आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगानाले बताउनुभयो। अस्पतालहरूले लकडाउनको अवधिमा समेत नियमित ओपीडी सेवा शुरू गरेका भए पनि अति आवश्यक अवस्थामा बाहेक अस्पताल नजान चिकित्सकहरूले आग्रह गरेका छन्। अस्पतालबाट समेत कोरोना संक्रमण हुने जोखिम रहेकाले नियमित औषधि सेवन गरिरहेका बिरामीले पुरानै औषधिलाई निरन्तरता दिन र स्वास्थ्यमा थप समस्या देखिएमा टेलिफोन लगायतका वैकल्पिक माध्यमबाट चिकित्सकसँग परामर्श गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण बन्द रहेका अस्पतालका ओपीडी सेवा पुनः सुचारू भएका छन्। तर अस्पतालबाट समेत कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम रहेको हुँदा अत्यावश्यक अवस्थामा बाहेक अस्पताल नजान सर्वसाधारणलाई चिकित्सकहरूले आग्रह गर्नुभएको छ। लकडाउनको शुरूआती दिनहरूमा केही समय बन्द रहे पनि लकडाउनको अवधि लम्बिँदै गएपछि वीर अस्पताल, सिभिल अस्पताल, मेडिसिटी, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र लगायत उपत्यकाका अधिकांश निजी तथा सार्वजनिक अस्पतालहरूले ओपीडी सेवा सुचारू गरेका छन्। ओपीडी सेवा शुरू भएपछि नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरू तथा सामान्य अवस्थाका बिरामीहरू समेत अस्पताल जाने गरेको पाइएको छ। लकडाउनको अवस्थामा समेत नियमित फलोअप लगायत ओपीडी सेवा लिनका लागि हाल दैनिक 400-500 जनासम्म बिरामी आउने गरेको वीर अस्पतालका कार्यकारी निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरी बताउनुहुन्छ।
बिरामीको चाप चाहिँ पहिले अब 2025 क्वारेन्टमा आउँथ्यो भने अहिले चाहिँ 450-500 आउँछ। इमर्जेन्सी पर्यो भनेदेखि त आइ नै राख्नु भएको छ। फलोअप बिरामीहरूलाई चाहिँ डाक्टरसँग सल्लाह लिएर तपाईँहरू चाहिँ घरमै औषधिको चाहिँ नियमित सेवन गर्नुपर्ने हुन्छ, नियमित व्यायाम गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा नआउने, अर्जेन्ट पर्यो भने मात्रै आउने, सामान्य जुन छ नि स्वस्थ रहने उपाय त्यो चाहिँ अब आफैले अवलम्बन गर्ने।
मुटु रोगका बिरामीलाई उपचार सेवा दिँदै आएको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा समेत दैनिक 150 जनासम्म बिरामी ओपीडी सेवाका लागि जाने गरेका छन्। केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारी।
सुरुमा अलिक बिरामी कम थियो, 25-30 जनाबाट सुरु हुनुभयो दिनमा, बिचमा 150 पुगेको थियो। केही प्रतिशत मान्छेहरूमा चाहिँ बासमा उहाँहरू आउनै नपर्ने हो, डर त्रासको कारणले मात्र आउनुभएको छ। त्यसैले चाहिँ मेरो सल्लाह चाहिँ के हो भने समस्या भयो, गाह्रो भयो भने उहाँहरूले चाहिँ हस्पिटल आउने, त्यस्तो कुनै पनि गाह्रो छैन भने चाहिँ अहिले जे औषधि छ त्यही खाएर घरमै बस्ने।
अस्पतालहरूले ओपीडी सेवा सञ्चालन गरेको भए पनि स्वास्थ्यमा जटिल समस्या नआई अस्पताल नजान र नियमित शारीरिक व्यायाम तथा पर्याप्त आराम गर्न सुझाव दिनुहुन्छ वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर ओम मूर्ति अनिल।
बाहिर हिँड्ने, निस्किने, कुरा गर्ने, मान्छेसँग भेट्ने जुन नियमित गतिविधि थियो त्यसमा परिवर्तन भएको कारणले अधिकांश व्यक्तिले छातीको बिच भागमा या छेउमा दुख्ने, स्याहा हुने, डर लाग्ने, मुटु ढुकढुक हुने, राति निद्रा राम्रो नलाग्ने, यो सबै एन्जाइटीका लक्षणहरू हामी आज भोलि प्राय बढी भएको देख्छौँ। त्यसैले आत्तिएर हुँदैन, यो बेलामा हाम्रो शारीरिक क्रियाकलाप राम्रो हुनुपर्छ र समयमा औषधि खाने, समयमा सुत्ने र यो हामी जेनरल प्रिकसन लियौँ भने अरू समस्याहरू आउँदैन।
लकडाउनको अवधिमा घरमा बसिरहेको अवस्थामा स्वास्थ्यमा कुनै समस्या देखिएमा सर्वप्रथम टेलिफोन तथा अन्य माध्यमबाट नियमित परीक्षण गराइरहेका चिकित्सक वा अन्य विशेषज्ञसँग परामर्श लिने र समस्या समाधान नभए मात्रै अस्पताल जान चिकित्सकहरू सल्लाह दिनुहुन्छ। पुनः एकपटक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल।
अझ एक दुई महिना हामीले जचाउन नपाउने वातावरण पनि हुन सक्छ, यस्तो बेलामा नियमित ब्लड प्रेसर जाँच्ने र आफूलाई केही समस्या छ भने जान्ने व्यक्तिलाई फोनको माध्यमले हामीले कन्ट्याक्ट गर्ने या अस्पताल या डाक्टरलाई कन्ट्याक्ट गर्ने, अधिकांश रोगमा हामी कहाँ आए पनि कुनै कारणवश चेक गर्न सक्दैनौँ भने त्यस्तो अवस्थामा हामी पुरानै औषधिलाई निरन्तरता दिने चाहिँ हामी सल्लाह दिने हो सबैलाई।
लकडाउनका समयमा लामो समयसम्म घरमै बसिरहँदा जो कोहीमा स्वास्थ्य सम्बन्धी केही समस्या देखिन सक्छ, तर हालको असहज अवस्थामा घरबाटै टेलिफोन वा अन्य माध्यमबाट चिकित्सक वा अन्य विशेषज्ञसँग परामर्श लिएर तथा सन्तुलित खानपान र नियमित व्यायाम गरेर स्वास्थ्य लाभ लिनु नै उचित देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो हुनेवाला बुढी त 35 मा।
अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त अधिकृत ऋषिराम अरियालले 17,83,00,000 रूपैयाँ भन्दा बढ़ी बराबरको सम्पत्ति गैर कानूनी रूपमा आर्जन गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। 2039 सालमा गाविस सचिव अर्थात खरिदारबाट सेवा प्रवेश गरेका अरियालको आर्थिक वर्ष 2075-76 सम्मको अवधिमा आर्जन गरेका 26,60,69,000 मध्ये 17,83,41,500 रूपैयाँ गैर कानूनी रूपमा आर्जन गरेको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाली कांग्रेसले संकटमा उद्धार मातृभूमिको कर्तव्य भन्ने उद्घोष सहित आज एप्स र वेब एप्स सार्वजनिक गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको सूचना संचार तथा प्रचार विभागले निर्माण गरेको एप्स नेपाल लगायत विश्वका 43 देशबाट एकैसाथ सार्वजनिक गरिएको जानकारी दिनुभयो। विश्वमा विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरूको विवरण संकलन गरी अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीको तथ्यांक संकलन गर्न एप्स सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास, निर्माण र उद्योग धन्दा सञ्चालन गर्न आग्रह गर्नुभएको छ। नेपाल उद्योग परिसंघले आज गरेको भर्चुअल अन्तर्क्रियामा उहाँले सरकारले महामारी बीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन गर्ने र रोकिएका विकास आयोजनाका काम सञ्चालन गर्ने र उद्योगका लागि अति आवश्यक कच्चा सामग्रीको ढुवानी गर्न सक्ने व्यवस्था मिलाएको बताउनुभयो। महामारी लम्बिँदै गए श्रम बजारमा रहेका 10,00,000 नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने प्रारम्भिक प्रक्षेपण रहेको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा रोजगारी गुमाएका 11,00,000 र हरेक वर्ष श्रम बजारमा थप्ने 5,00,000 समेत गरी 26,00,000 श्रम शक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। प्रदेश नम्बर 2 का विभिन्न जिल्लासँग जोड़िएका सीमा नाकाबाट भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका र सीमा क्षेत्रमा अल्पत्र परेका नेपालीहरूलाई नेपाल फर्काउने काम शुरू भएको छ। सीमावर्ती भारतीय क्वारेन्टाइनमा अवधि पूरा गरेकाहरूलाई निश्चित सीमाबाट पुनः स्वास्थ्य विवरण लिएर नेपाल फर्काएर सम्बन्धित पालिकाहरूले तयार पारेको क्वारेन्टाइनमा राख्ने काम शुरू भएको हो। जनकपुर धामबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
भारतको सीमावर्ती क्षेत्रमा रहेका भारतीय क्वारेन्टाइनहरूमा अवधि पूरा गरेकाहरूलाई पुनः ज्वरो एवं स्वास्थ्य विवरण लिएर नेपाल प्रवेश गराउने काम भइरहेको छ। धनुषाको सबैलामा मात्र चार दिन यता भारत गएका 60 जना भन्दा बढ़ी व्यक्ति आएका छन्। उहाँहरूलाई कसरी व्यवस्थापन गर्नुभएको छ भन्ने जिज्ञासामा नगर प्रमुख विजय शंकर शाह।
हामीहरू नगरपालिकाभित्र सबै इन्तजाम पनि गरेको छु। पहिला हामीहरू 25 बेडको गरेको थिए, त्यसपछि 50, अब हामीहरू 100 तर्फ लग्दैछ। सक्दो हामीहरू जति हुन्छ त्यसमा प्रयास गरिरहेछु, सफल तरिकाले हामीहरू यो व्यवस्थापन गरौं।
जनकपुर धाम उपमहानगरपालिकाले पनि व्यवस्थित रूपमा सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा राख्न थालेको बताउँदै नगर प्रमुख लालकिशोर शाह।
बिहान 6 बजेदेखि योगा हामीले त्यो ब्लड स्पिकर त्यहाँ राखिया छ, त्यहाँ बस्नुहुन्छ, सफाई कर्मचारी बस्नुहुन्छ, अनि खानाका लागि हामीले क्याटरिङको व्यवस्था गरेको छ, तिनीहरू बस्छन्, स्वच्छाकर्मी जनपदको त्यहाँ बस्नुहुन्छ।
भारतमा कोरोनाको उच्च जोखिम रहेको हुनाले नेपालमा नेपालीलाई भित्याउँदा अपनाइएको सुरक्षा बारेमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोसरी निरौला।
हामी एउटै बाटो जटैबाट आउन सक्नुहुन्छ, जटैमा हामीले हेल्थ टेस्ट राखेका छौँ, त्यहाँबाट जम्मा गरेर उहाँहरूलाई विभिन्न पालिकामा जाँदा छ, उहाँको पालिकाको क्वारेन्टाइनमा पुर्याउँछौँ। क्वारेन्टाइन राखिसके पछाडि हाम्रो स्वाब परीक्षण गर्ने संकलन गर्ने साथीहरूले गएर उहाँको संकलन गर्नुहुन्छ।
खुल्ला सिमाना भएका कारणले लुकी छिपी आउँदा बढ़ी संक्रमण समाजमा फैलिने खतरा रहेको बेलामा अहिले औपचारिक मार्गबाट ल्याउँदा कम जोखिम रहेको बताउँदै प्रदेश नम्बर 2 का आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव।
हामी संघीय सरकारसँग समन्वय गरेर जुन मान्छेहरू अहिले बोर्डरमा फँसेर बसिरहेका छन् उनीहरूलाई सुरक्षित रूपमा चेक जाँच गराई तत्कालको लागि क्वारेन्टाइनमा राखेको छु। त्यसपछि चेक जाँच गरेर कुनै किसिमको त्यस्तो चाहे समस्याहरू देखियो या संक्रमित भएकोहरूलाई आइसोलेसनमा राख्ने, जसले के हुन्छ कि हाम्रो संक्रमणलाई हामी बढ्न दिँदैनौ।
भारतमा रहेका नेपालीलाई फर्काउँदा अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्थाले समुदायमा कोरोना फैलिने जोखिम कम रहेकाले क्वारेन्टाइनको व्यवस्थापन मजबूत बनाउन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
बाँकेको नेपालगंज नाकापारी भारतीय बजार रूपैडीहमा रोकिएका 1,325 नेपालीलाई नेपाल प्रवेश गराइएको छ। भारतका विभिन्न शहरबाट आएर रूपैडीहमा केही दिनदेखि रोकिएका प्रदेश नम्बर 5 र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेपालीलाई नेपाल ल्याइएको बाँकेका सहायक प्रमुख जिल्लाधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो। बाँकेमा रहेका करिब 1,000 भारतीयलाई पनि आज भारत पठाइएको उहाँले जानकारी दिनुभयो। कञ्चनपुरको पश्चिमी नेपाल भारत 10 गजा क्षेत्रमा अलपत्र परेका 195 जनाको उद्धार गरिएको छ। भारतका विभिन्न शहरबाट केही दिन पहिले सीमावर्ती बजार खटीमा हुँदै कञ्चनपुर स्थित महाकाली नदी पश्चिमको महाकाली नगरपालिकामा आइपुगेका उनीहरूलाई गैराती महेन्द्रनगर प्रवेश गराइएको भीमदत्त नगरपालिकाले जनाएको छ। कपिलवस्तुको शिवपुरमा सर्पको टोकाईबाट 1 युवकको मृत्यु भएको छ। शिवराज नगरपालिका वार्ड नम्बर 1 बस्ने 20 वर्षीय सोनु बिकेको मृत्यु भएको वडा अध्यक्ष जगत जीसीले बताउनुभयो। काभ्रे प्लानचोकको भूमलु गाउँपालिका 8 आज दिउँसो ब्लोरो गाड़ी दुर्घटनामा पर्दा 2 सुनकोशी नदीमा खसेर बेपत्ता भएका छन् भने 1 घाइते भएका छन्। दोलालघाटबाट सपिङ तर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको ब्लोरो गाड़ी अचानक पछाडिको 2 टायर सड़कबाट तल खसी कोल्टो पर्दा त्यसमा सवार मध्ये 2 सुनकोशी नदीमा खसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लानचोकले जनाएको छ। बंगालको खाड़ीमा देखा परेको अम्पुन चक्रवातले नेपालमा सामान्य मात्र प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवात उत्पत्ति हुने स्थानमा ठूलो प्रभाव परे पनि नेपालमा भने यसको खासै प्रभाव नपर्ने र नेपालको पूर्वी भेगमा पूर्ण बदली भई हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। चक्रवातको कारण नेपालको मध्य क्षेत्रमा सामान्य बदली भई सामान्य वर्षा हुने र मध्य पश्चिममा पनि सामान्य वर्षा हुन सक्ने विभागका मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो।
अम्पुन नामक चक्रवात जुन चक्रवातको नाम जुन छ अम्पुन हो यो चक्रवातको अप्रत्यक्ष प्रभाव प्रत्यक्ष प्रभाव त छैन नेपालमा अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी भूभागमा चाहिँ लगभग पूर्ण बदली हुने गरी भएको छ भने मध्य भूभागमा पनि सामान्यदेखि पूर्ण बदलीको स्थितिमा छ पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना पनि देखिया छ मध्य र पश्चिमको थोरै स्थानहरूमा वर्षा हुने सम्भावना देखिया छ अम्पुन नामक चक्रवातको त्यसको विङ्सले अथवा त्यसको बाहिरी फेरोले नेपालमा प्रभाव पारेको हो अब मुख्य त यसको ठूलो प्रभाव चाहिँ नेपालमा पर्दैन नेपालमा बाहिरी थोरै मात्र प्रभाव पर्छ यसले पूर्वी उच्च पहाडी र हिमाली भूभागतिर हल्कादेखि मध्यम खालको हिमपात कतै भारी हिमपात पनि एक दुई स्थानमा भारी हिमपात पनि हुन सक्छ हिमालयन भेगतिर होइन मध्यको पनि हिमाली भूभागतिर हल्का हिमपात हुन सक्छ वर्षाको हिसाबमा चाहिँ हल्कादेखि मध्यम खालको पूर्वी भूभागमा बढी प्रभाव मध्य र पश्चिमको थोरै स्थानमा सामान्य प्रभाव रहन्छ थोरै वर्षा हुन्छ यसको प्रभाव सँगसँगै हाम्रो स्थानीय वायुको प्रभाव यसमा जोडिने भएको कारणले गर्दाखेरि मेघ गर्जन सहितको वर्षा पनि अलिअलि हुन्छ यो चक्रपातको घुमेर आउने आँधी एउटा समुद्री आँधी भएको कारणले गर्दाखेरि लगातार हावा चलिरहने खालको चाहिँ हुन्छ बाहिरी फेरोले जुन प्रभाव नेपालको पूर्वी र मध्य भूभागमा जो पर्छ त्यो साह्रै कमजोर खालकै हुन्छ त्यही भएर जस्तै पार्ने खालको चाहिँ नेपालमा चाहिँ हुँदैन
नेपालमा चक्रवातको बाहिरी फेरोले मात्र छुने भएकाले ठूलो प्रभाव नहुने पनि मौसमविद अरियालले जानकारी दिनुभयो समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब केही अन्तर्राष्ट्रिय समाचार विश्वभर कोरोना संक्रमितको संख्या 50,18,000 नाघेको छ कोरोना भाइरसका कारण विश्वभर हालसम्म मृत्यु हुनेको संख्या 3,25,600 भन्दा बढ़ी पुगेको छ भने निको हुनेको संख्या करिब 19,80,000 नाघेको छ कोरोना भाइरस महामारीका कारण जटिल अवस्थामा गुज्रिरहेको अमेरिकामा मृतकको संख्या 93,000 भन्दा बढ़ी पुगेको छ भने 15,73,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन् यसै गरी बेलायतमा कोरोना भाइरसका कारण 35,341 युरोपली मुलुक इटालीमा 32,169 फ्रान्समा 28,022 र स्पेनमा 27,778 जनाको मृत्यु भएको छ यसैबीच छिमेकी राष्ट्र भारतमा संक्रमितको संख्या 1,07,819 पुगेको छ भने 3,317 जनाको मृत्यु भएको छ भारतमा आन्तरिक उडान यही जेठ 12 गते अर्थात मई 25 पुनः संचालनमा आउने भएको छ भारतमा जारी लकडाउनका कारण गत मार्च 25 तारीखदेखि बन्द रहेको आन्तरिक उडान आगामी सोमबारदेखि पुनः संचालनमा ल्याउन लागि केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्वीट मार्फत जानकारी दिनुभएको छ भारतमा मई 31 लकडाउन जारी रहे पनि दिल्ली लगायतका शहरमा ट्याक्सी मोटरसाइकल साइकल संचालनलाई समेत अनुमति दिएर डाउनलाई खुक्लो बनाइएको छ अब मौसम हाल देशका पूर्वी र मध्य भूभागमा पूर्ण र पश्चिमका केही स्थानमा सामान्य बदली रहेको तथा देशका थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक लिम्पिया धुरा सहित नेपालको नयाँ नक्सा आज औपचारिक रूपमा सार्वजनिक ऐतिहासिक दस्तावेज तथा प्रमाणहरूको अध्ययन गरी छुटेका भूभागहरू समेत नयाँ नक्सामा समावेश गरिएको भूमि व्यवस्था मन्त्री पद्मा अरियालद्वारा जानकारी कोरोना भाइरसको परीक्षण दायरा बढ़ाउन र देशभरि रहेका क्वारेन्टाइनको स्तर उन्नति गर्न सम्बद्ध सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन आज थप 25 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि नेपालमा कुल संक्रमितको संख्या 427 पुग्यो उपचारपछि निको भई घर फर्किनेको संख्या 45 राष्ट्रिय सभाको आजको बैठकमा कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि अस्पताल र स्वास्थ्य सेवा विस्तार गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण र भारतमा आन्तरिक हवाई उडान मई 25 अर्थात आगामी सोमबारदेखि पुनः संचालनमा आउने यसका साथै राति 9 बजेको समाचार पूरा भयो अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला हवस् त नमस्ते